आदरणीय श्रोता साथी न्यानो अभिवादन। म उही तपाईँहरूका आफ्नै मित्र धनलाल राईको। श्रोता, आज म तपाईँको बीचमा बाइबल सन्देश लिएर आएको छु। आजको बाइबल सन्देशको शीर्षक रहेको छ, यीशु र मरियम मग्दलिनी। श्रोता साथी, आजको अध्याय यीशु र मरियम मग्दलिनीको कथा योहन्ना 20 अध्यायको 11-13 ऋतु चियानको बारेमा मरियम मग्दलिनीले अझै बुझ्न सकेकी थिएन भनेर यहाँ भएको दृश्यले कसरी खुलासा गर्दछ? आउनु श्रोता, हामी यहाँ 11 हेरौँ। तर मरियम चियान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चियानतिर निहुरेर हेरिन् र जहाँ यीशुको मृत शरीर राखिएको थियो त्यहाँ सेता वस्त्र लगाएका दुई स्वर्गदूतहरूलाई एकजना शिरतिर र अर्को पाउतिर उभिरहेका तिनले देखे। उनीहरूले तिनलाई भने, नारी किन रुन्छौ? तिनले उनीहरूलाई भने, तिनीहरूले मेरा प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेका छन् म जान्दिन। पत्रुस र योहन्नालाई मरियमले नै चियान रित्तो भएको सुनाएकी थिए। त्यसको फलस्वरूप तिनीहरू चियानमा दगुरेर गएका थिए। त्यसको केही छेडपछि मरियम चियानमा फर्किन् र रुँदै त्यहाँ अत्तालिएर बसेकी थिए। यीशुको मृत्युमा केही दिनदेखि उनी धेरै विलाप गरिरहेकी थिए। अब उहाँ चियानमा पनि गहभरि आँसु बगाउँदै उनले चियानभित्र हेरिन्। त्यहाँ त उनलाई अचम्म पारेर दुईजना स्वर्गदूतहरू सेतो वस्त्र लगाएर यीशुको शरीर राखेको ठाउँमा बसिरहेका थिए। तिनीहरूले सोधे, ए नारी, तिमी किन रुँदैछौ? तिनीहरूले उनका प्रभुलाई लिएर गए तर उहाँलाई कहाँ राखेछ उनलाई थाहा नभएको शोक व्यक्त गरे। हामी यहाँ योहन्ना 20 अध्यायको 14 हेर्न सक्छौँ। मरियमको निम्ति सबै थोक कसरी परिवर्तन भयो? यहाँ 14 भनिएको छ, यी कुरा भनेर तिनी पछिल्लोतिर फर्किन् र तिनले यीशुलाई उभिरहेको देखिन्। तर यीशु नै हुनुहुन्छ भने चिनिन। यीशुले तिनलाई भन्नुभयो, नारी तिमी किन रुँदैछौ? कसलाई खोज्छौ? तिनले उहाँलाई माली भन्ठानेर भनिन्, हजुर, तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ मलाई भन्नुहोस् र म उनलाई लैजानेछु। यीशुले तिनलाई भन्नुभयो, मरियम। तिनले फर्केर हिब्रूमा भनिन्, रब्बनी, अर्थात् हे गुरुज्यू। यीशुले तिनलाई भन्नुभयो, मलाई नछु किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरा पिता र तिमीहरूका पिता, मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ गइरहेको छु। मरियम मग्दलिनी गइन् र चेलाहरूलाई सुनाइन्, मैले प्रभुलाई देखेँ अनि उहाँले भन्नुभएका कुरा तिनीहरूलाई तिनले भनिन्। बलिन र आशुले भरिएको आँखाबाट उनको सामु कोही उभिरहेको उनले देखिन्। स्वर्गदूतहरूले सोधेकै जस्तै त्यस अपरिचित व्यक्तिले पनि त्यही सोधे, हे नारी, तिमी किन रुँदैछौ? तिमीले कसलाई खोजिरहेका छौ? उनले मालीसँग कुरा गरिरहेको भन्ठानेर यीशुको शरीरलाई भेटाउन सहयोग गर्नुहोस् भने उनले अनुरोध गर्दछ। त्यस अपरिचित व्यक्तिले केवल एउटा मात्र शब्द बोले, मरियम। एउटा शब्दको प्रकटमा मरियमको संसार नै कायापलट भयो। अचानक आफू त पुनरुत्थान हुनुभएको यीशुसँग पो कुरा गरिरहेको छु भनी महसुस गरे। उहाँ प्रभु हुनुहुन्छ भनेर उहाँलाई ढोक्न पुग्यो। आफूलाई अलमल्ल नगर्न यीशुले मरियमलाई अराउनुहुन्छ, किनभने उहाँ पिता कहाँ जानुभएको थिएन र जानै पर्छ। तर उनको काम चाहिँ चेलाहरूलाई गएर यीशु स्वर्गमा उक्लदै हुनुहुन्छ भनेर सुनाउनु थियो। यीशुले तिनलाई भन्नुभयो, मलाई नछौ किनभने म अहिलेसम्म पिता कहाँ गएको छैन, तर मेरा भाइहरू कहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरा पिता र तिमीहरूका पिता र मेरा परमेश्वर र तिमीहरूका परमेश्वर कहाँ गइरहेको छु भनेर। मरियमले आफ्नो लक्ष्य पुरा गरिन्। आफूले पुनरुत्थान हुनुभएको यीशुलाई देखे भनेर उनले चेलाहरूलाई बताउँछिन् अनि तिनीहरूलाई अरू विस्तृत जानकारी दिइन्। मरियम मग्दलिनी खइन् र चेलाहरूलाई सुने, मैले प्रभुलाई देखेँ अनि उहाँले भन्नुभएको कुरा तिनीहरूलाई तिनले भनिदिइन्। हामी बाइबलका केही पदहरू हेर्न सक्छौँ। यदि यीशु मरेकोबाट पुनरुत्थान हुनु भएन भने हाम्रा इसाई आस्था वा विश्वासको अर्थ के छ? मृतकहरूबाट ख्रिस्ट पुनरुत्थान हुनुभयो भने प्रचार गरिन्छ भने कसरी तिनीहरूमध्ये कसै कसैले मृतकको पुनरुत्थान हुँदैन भने भन्न सक्छौँ? तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने त ख्रिस्ट पनि मृतकबाट पुनर्जीवित पारिनु भएको होइन। यदि ख्रिस्ट मृतकबाट पुनर्जीवित पारिनु भएको होइन भने त हाम्रो प्रचार व्यर्थ हुन्छ, तिनीहरूको विश्वास पनि व्यर्थ हुन्छ। त्यसभन्दा बढी हामी परमेश्वरको बारे झुटा साक्षीहरू ठहरिन्छौँ, किनकि उहाँले ख्रिस्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भने हामी परमेश्वरको बारे गवाही दिएका छौँ। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रिस्टलाई पुनर्जीवित पार्नु भएन, किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए त ख्रिस्ट पनि मृतकबाट जीवित पारिनु भएन। ख्रिस्ट पुनर्जीवित पारिनु भएन भने तिमीहरूको विश्वास व्यर्थ छ र र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ, तब त ख्रिस्टमा सुतिगएकाहरू पनि नष्ट भएका छन्। यदि यस जीवनको लागि मात्र ख्रिस्टमा हामीले आशा राखेका हौ भने हामी सबै मानिसहरू भन्दा बढी दयनीय हुन्छौ। वास्तवमा ख्रिस्ट मृतकहरूबाट जीवित पारिनु भएको छ, सुति जानेहरू मध्येमा उहाँ चाहिँ प्रथम फल हुनुहुन्छ। किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रिस्टमा सबै जीवित पारिनेछन्। र हरेक आफ्नै क्रम अनुसार ख्रिस्ट चाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रिस्टका आफ्नै जनहरू, तब अन्त्य आउनेछन्। तब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ। किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाहुमुनि नपारिन्जेल उहाँले राज्य गर्नै पर्छ। सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो, किनभने परमेश्वरले सबै कुरा उहाँका पाहुमुनि अधीनमा राख्नु भएको छ। तर यो स्पष्ट छ कि सबै कुरो उहाँको अधीनमा राखिएको छ भन्नाले परमेश्वर आफै त्यस अधीनता मुनि हुनुहुन्न जसले सबै कुरा ख्रिस्टको अधीनमा राखिदिनु भएको हो। जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छ, तब स्वयं पुत्र उहाँको अधीनमा आउनुहुनेछ, हुनुहुनेछ, जसले सबै थोक उहाँको अधीनमा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकको सर्वे सर्वा हुन् भन्ने हामी विश्वास गर्दछौ। श्रोता, आजको लागि बाइबल सन्देश यति नै। हस्त नमस्ते, जय मसीह।